Radio Veri FM 98.6 MHz. आज महाशिवरात्रि पर्व मनाइँदै शिवालयहरूमा भक्तजनहरूको घुइँचो, सुर्खेतको लाटेकोइलीमा रहेको शिव मन्दिरमा दर्शनार्थीहरूको चहलपहल सुरु।
छ नम्बर प्रदेश सभाको सभामुख शाहीद्वारा शपथ ग्रहण, उपसभामुखको चुनाव फागुन 5 गते हुने।
प्रदेश नम्बर 6 र 7 का हिमाली जिल्लामा हिमपात, बाली सप्रिने आशमा किसानहरू खुसी।
मुख्यमन्त्रीको सेवा सुविधा केन्द्रीय मन्त्री सरह, सचिवालयमा 12 जना कर्मचारी राख्न पाउने।
र विश्व क्रिकेट लिग डिभिजन 2 मा नेपालले केन्यालाई 3 विकेटले हरायो। विश्वकप छनौट हुने सम्भावना, विश्वकप छनौट खेल्न पाउने सम्भावना कायमै। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन विसीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व आज देशभरका शिवालयमा देवी देव महादेवको पूजा अर्चना गरी मनाइँदैछ। यस अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर 9 लाटीकोइलीको प्रसिद्ध शिव मन्दिरका साथै इत्राम, कालिन्चोक, गणेशोक लगायतका ठाउँमा रहेका सबै शिव मन्दिरहरूमा दर्शनार्थीको विशेष घुइँचो लाग्ने गर्दै आएको छ। वैदिक सनातन धर्मावलम्बीहरूले वर्षमा मनाउने 4 वटा रात्रिमध्ये शिवले अवतार लिएको रातलाई शिवरात्रिका रूपमा मनाउने चलन रहेको छ। भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई महरात्रि, असो शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मी पूजाको रात्रिलाई शुक्ररात्रिका रूपमा मनाउने हिन्दू धर्मावलम्बीमा परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्कर लगायत नाम रहेको बताउनुभयो। शिवलाई देवताका रूपमा देवता मानिने भएकाले महादेव भन्दै आइएको छ। प्रहरी प्रशासनले शिवरात्रिको विकृत रूपमा गाँजा, भाङ जस्ता नशालु पदार्थ सेवन गर्ने परम्परा पनि रहेको भन्दै यसमा विशेष सचेत रहन आग्रह गरेको छ।
यसैबीच अहिले विभिन्न ठाउँमा शिव मन्दिरहरूमा भक्तजनहरूको आउने क्रम पनि चलिरहेको छ। सुर्खेतको वीरेन्द्रनगर 9 लाटीकोइलीमा रहेको शिव मन्दिरमा पनि अहिले बिहानैदेखि चहलपहल सुरु भएको छ र त्यहाँको चहलपहल के कस्तो छ भनेर हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा वडा नम्बर 9 का अध्यक्ष सुरेश मानन्दर हुनुहुन्छ। अध्यक्ष ज्यू, स्वागत छ यहाँलाई भेरी खबरमा।
नमस्कार, धन्यवाद।
कस्तो तयारी छ, के भइरहेछ अहिले, कसरी तयारी गरिरहनु भएको छ?
शिवरात्रि, यो शिवरात्रि पर्व मनाउनलाई यहाँ हाम्रो शिवरात्रि मेला व्यवस्थापन समिति छ, यहाँ शिव मन्दिरमा व्यवस्थापन समिति लगायत यो स्थानीय शिव विहार पुस्तकालय क्लब लगायत सबै लाटीकोइली समाज सबैले यस यो मेलालाई व्यवस्थित गर्न सबै सहयोग गर्नुभएको छ र यो मेला व्यवस्थापनको लागि विभिन्न समितिहरू पनि गठन भएको थियो। त्यो आफ्नो समिति मार्फत यो व्यवस्थापन भएको छ र अहिले बिहानै 4 बजीदेखि शिव मन्दिरमा दर्शनका लागि भक्तजनहरूको घुइँचो लागिसकेको छ।
यो लाइनलाई व्यवस्थापन कसरी गर्नुभएको छ? धेरै भिडहरू पनि हुने गरेका छ त्यहाँ, लाइन चाहिँ व्यवस्थापन कसरी गर्नु भन्नुभएको छ?
लाइन व्यवस्थापनको लागि यो भक्तजनहरूले सहज भगवान्को दर्शनको लागि भित्र नै द्वारबाटै पूजा गरेर शिवको फर्काउने गरिएको छ। यसले गर्दाखेरि उपस्थित सम्पूर्ण भक्तजनहरूले छिटो दर्शन गर्न पाउने र सबैले दर्शन गर्न पाउने, सहज ढङ्गले दर्शन गर्न पाउने व्यवस्था यहाँका भलन्टियर साथीहरूले गर्नुभएको छ, पुजारी साथीहरूले त्यसरी मिलाइएको छ र एकचोटि यहाँ आउने सम्पूर्ण भक्तजनहरूलाई छिटो छरिटो दर्शनको लागि व्यवस्था गरेर सबैले दर्शन गर्ने अवसर मिल्ने व्यवस्था गरिएको छ।
यो सुरक्षाको व्यवस्था कसरी मिलाउनु भएको छ?
सुरक्षाको लागि हामीले यहाँ स्थानीय क्लबको साथीहरू, भलन्टियर साथीहरू पनि हुनुहुन्छ र नेपाल प्रहरी जिल्ला प्रशासनबाट पनि यहाँ खटिनु भएको छ। बिहानैबाट सुरक्षाकर्मीहरू आउनु भएको छ, महिला प्रहरी, पुरुष सशस्त्र परिहरू पनि आउनु भएको छ। उहाँहरूले चाहिँ यो सुरक्षाको व्यवस्था लगायत यो स्वास्थ्य सम्बन्धी फर्स्ट एडको व्यवस्था सबै व्यवस्थापन गरिएको छ।
अब जस्तो यो प्रसादिक रूपमा धेरै चाहिँ गाँजा भाङ खाने चलन पनि छ, यसलाई यहाँहरूले कसरी व्यवस्थापन गरिरहनु भएको छ?
छैन छैन, त्यो अहिले हामीले त्यसरी त्यो एक त यो त्यो गाँजा भाङ भन्ने कुरा अब अहिले पहिलाको जस्तो त्यो सहज रूपमा पाउनु नि पाउँदैन र त्यो व्यवस्था पनि छैन। र सामान्यतया हामीले शिव मन्दिरभित्र शिवको लिङ्गमा पूजा गरेको त्यो प्रसादीलाई प्रसादी स्वरूप त्यसलाई हामीले मिसाएर त्यो सर्वत जस्तोमा मिसाएर त्यसलाई नै भक्तजनहरूलाई प्रसादी भनेर वितरण गर्ने गरिरहेको छ। त्यही परम्परा नै त्यही चलिआएको छ।
हस्, यहाँलाई धेरै धेरै जानकारीको लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो वडा नम्बर 9 वडाध्यक्ष सुरेश मानन्दर, सुर्खेतको प्रसिद्ध मन्दिर लाटीकोइलीमा रहेको शिव मन्दिरबाट त्यहाँको अवस्थाको बारेमा जानकारी गराउनु हुँदै।
6 प्रदेश सभाको सभामुखमा नेकपा एमालेका राजबहादुर शाही निर्विरोध चयन हुनुभएको छ। उहाँलाई ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सभामुख भएको घोषणा गर्नुभयो।
प्रदेश नम्बर 6 प्रदेश सभाको सभामुख पदमा एकजना माननीय सदस्यको मात्र प्रस्तावको सूचना दर्ता भएकोले प्रदेश नम्बर 6 को प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि 2074 को दफा 6 को पदभा 3 बमोजिम प्रदेश सभाका माननीय सदस्य श्री राजबहादुर शाही प्रदेश सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु।
सभामुखमा शाहीको मात्र मनोनयन दर्ता भएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। निर्वाचित भए लगत्तै ज्येष्ठ सदस्य हिमबहादुर शाहीले उहाँलाई बधाई दिँदै यही फागुन 5 शनिबार दिउँसो 1 उपसभामुख चयन गरिने जानकारी दिनुभयो।
माननीय श्री राजबहादुर शाही प्रदेश सभाको सभामुख पदमा निर्वाचित हुनुभएकोमा सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। प्रदेश नम्बर 6 को प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि प्रदेश सभाको उपसभामुखको निर्वाचनको लागि 74 फागुन 5 शनिबारको दिनको 1 समय तोकेको छु।
त्यसअघि प्रस्तावक पेश गर्दै एमाले नेता प्रकाश ज्वालाले प्रदेश सरकारले सत्तापक्ष र प्रतिपक्षको नभनी प्रदेशको समृद्धिको निर्माणको लागि जोड दिने बताउनु भयो। ज्वालाले प्रदेश बैठकलाई गतिशील मर्यादित विधि अनुसार सञ्चालन गर्नका लागि राजबहादुर शाहीलाई सभामुखमा चयन गरियोस् भनेर प्रस्ताव पेश गर्नुभयो। यसै गरी माओवादी प्रदेश नम्बर 6 का संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले प्रदेश समृद्धिका लागि पक्ष र विपक्ष नभनी सबै दलहरूका सबै सदस्यहरू एक भएर अघि बढ्ने बताउनु भयो। उहाँले सभा सञ्चालन र कानून निर्माणको लागि सभामुखको नेतृत्व कुशल हुनुपर्ने भन्दै ज्वालाले राखेको प्रस्तावलाई समर्थन गर्नुभयो।
प्रदेश नम्बर 6 को सभामुख पदमा निर्वाचित गरियो भनी सम्मानित सभा समक्ष माननीय प्रकाश ज्वालाले राख्नुभएको प्रस्तावको समर्थन गर्दछु।
सभामुख बन्नुभएका साई दैलेख क्षेत्र नम्बर 2 नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको हो। प्रदेश नम्बर 6 एमालेका 20, माओवादीका 13, काङ्ग्रेसका 6 र राप्रपाका 1 सांसद रहेका छन्। यसैबीच नवनिर्वाचित सभामुख हुनुभएका शाहीले हिजो नै शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सभामुख शाहीलाई शपथ ग्रहण गराउनु भएको हो। सभामुख शाहीले शपथ ग्रहण लगत्तै पदबहाली समेत गर्नुभएको छ। पदबहालीपछि नवनिर्वाचित सभामुख शाहीले आफूलाई दिएको जिम्मेवारी कानून अनुसार पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। सबैको
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आज महाशिवरात्रि पर्व मनाइँदै शिवालयहरूमा भक्तजनहरूको घुइँचो, सुर्खेतको लाटेकोइलीमा रहेको शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहल पहल, छ नम्बर प्रदेशसभामुखमा शाहीद्वारा पदभार ग्रहण, उपसभामुखको चुनाव यही फागुन 5 गते हुने लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। माघको अन्तिम साता हिमपात भएपछि प्रदेश नम्बर 6 का हिमाली जिल्लाहरूको जनजीवन कष्टकर भएको छ। हिमपात र चिसोका कारण हुम्ला, जुम्ला, डोल्पा र मुगुकवासीको जनजीवन कष्टकर भएको हो। हिमपात भएपछि हुम्लाको सदरमुकाम सिमकोटमा 1 फिटभन्दा बढी हिउँ जमेको छ भने जिल्लाको उत्तरी भेगमा पर्ने नामखा गाउँपालिकाका अधिकांश गाउँमा 2 फिटसम्म हिउँ जमेको नामखा गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष साङ्गे तामाङले बताउनुभयो। उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम -10 भन्दा तल झरेको जनाइएको छ। हुम्ला जिल्लाका उत्तरी भेगमा गाउँमा अहिले गाईबस्तु लगायत मानिसहरू चिसोका कारण घरभन्दा बाहिर निस्कन नसकेको तामाङले बताउनुभयो। हिउँ परेसँगै चिनसँग जोडिएको हिल्सा नाका पनि बन्द भएको छ भने हिमपात अझै बढ्न सक्ने मौसमविदहरूले बताएका छन्। धेरै समयपछि हिउँपात हुँदा हिउँदे बाली, जौँ, गहुँ, उवा लगायतका बाली सप्रिने भएपछि किसानहरू भने खुसी भएका छन्। यता उपल्लो डोल्पाको अधिकांश भूभागमा पनि हिमपात भएको छ। विभिन्न ठाउँमा हिमपात भएसँगै उपल्लो डोल्पाका केही स्थानमा हिजैदेखि हिमपात सुरु भएकाले त्यस ठाउँको जनजीवन पनि नराम्ररी कष्टकर भएको स्थानीयहरूले बताएका छन्। फागुन पहिला सातादेखि पानी परेपछि कृषकहरू भने खेतबारी सप्रिने आशमा खुसी रहेको जनाइएको छ।
यसै गरी प्रदेश नम्बर 7 का हिमाली जिल्लामा पनि हिमपात सुरु भएको छ। हिमपातसँगै हल्का वर्षा पनि भएकाले किसान हिउँदे बाली राम्रो हुने भन्दै खुसी भएका छन्। बझाङ, बैतडी, दार्चुला, बाजुरा तथा डोटीका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढेको छ। हिमपातले कठ्याङ्ग्रिने चिसो बढे पनि हिउँदे खेती सप्रिने किसानहरूको आशा रहेको छ।
नयाँ व्यवस्थापन अनुसार अब 7 वटै प्रदेशमा मुख्यमन्त्री चयन हुँदैछन्। प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीको सेवा सुविधा केन्द्रीय मन्त्री र तोकिएको छ। मासिक पारिश्रमिक 60,970 रुपियाँ छ भने पोसाक सुविधा बापत प्रत्येक वर्ष 18,000 पाउनेछन्। यस्तै मासिक अतिथि सत्कारका लागि 2,000 रुपियाँ तथा भएपरी खर्च बापत 40,000 रुपियाँको सुविधा दिइनेछ। यसै गरी फर्निचर खर्च 15,000 र यातायात सुविधा पनि पाउनेछन् भने मुख्यमन्त्रीलाई 15 लाखको जीवन बिमा पनि व्यवस्था गरिएको छ। स्वदेश भ्रमणमा दिनको 3,000 रुपियाँ र विदेश भ्रमण जाँदा दिनको 250 रुपियाँ अमेरिकी डलरको सुविधा गरिएको छ। मुख्यमन्त्रीको निधन भएकोमा परिवारका सदस्यलाई आर्थिक सहायता बापत 2 लाख रुपियाँ उपलब्ध गराइनेछ। मुख्यमन्त्रीको सचिवालयमा 12 जना कर्मचारी रहनेछन्, जसमा प्रमुख स्वकीय सचिव, सहसचिव सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक रहेका छन्। सवारी चालक 2 जना र कार्यालय सहयोगी 1 जना राख्न पाउने व्यवस्था रहेको छ।
बाँकेमा सरकारी कार्यालयमा राखिएका सुझाव पेटिकामा सुझाव कार्यान्वयन नआएको सेवाग्राहीले गुनासो गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका 7 का रविन्द्र कुमार गेवालीले नेपालको संविधान 2072 धारा 27 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 3 अनुसार गुनासो पेटिका कार्यान्वयनको अवस्थाबारे सूचना माग गर्नुभएको छ। उहाँले जिल्लाको जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, भूमि सुधार कार्यालय, नापी शाखा र मालपोत कार्यालयसँग सूचना माग गर्नुभएको छ। उहाँले कार्यालयमा गुनासो पेटिका राखिएको छ कि छैन, कति समयमा गुनासो पेटिका खोल्ने गरिएको छ र गुनासोलाई कसरी सम्बोधन गरिएको छ भन्ने बारेमा जानकारी माग्नु भएको हो। जिल्ला शिक्षा कार्यालयले सूचना माग गरेको 1 दिनमा नै अविलम्ब लिखित पत्र मार्फत आफ्नो कार्यालयमा गुनासो पेटिका नभएको तर गुनासोहरू सिधै कार्यालय प्रमुख र सूचना अधिकारीलाई मौखिक तथा लिखित रूपमा दिन सक्ने व्यवस्था गरेको र तत्काल सुनवाई तथा व्यवस्थापन गर्ने गरिएको लिखित
नेपाल ट्रेड युनियन महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको बजार तथा सहर व्यवस्थापन अभियान 2074 को 15 दिने अल्टिमेटमको निर्णयप्रति ध्यान आकर्षण भएको जनाएको छ। नगरपालिकाले फुटपाथ तथा सहर व्यवस्थापनको क्षेत्रमा व्यवसायले गरेका व्यवसायीलाई स्थान खाली गर्न सार्वजनिक सूचनाप्रति ध्यान आकर्षण भएको भन्दै प्रेस विज्ञप्ति समेत जनाएको छ। व्यवसायहरूलाई उचित व्यवस्थापनको विकल्प बिना 81 स्थान खाली गर्ने अल्टिमेटम दिएको भन्दै महासङ्घले असन्तुष्टि जनाएको छ।
अछामको कमल बजार नगरपालिका दुईमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। गैराती 33 वर्षीय स्थानीय पवित्र खड्का घरमा मृत भेटिएपछि उनका श्रीमानले हत्या गरेको आशंकामा मृतकका श्रीमान 35 वर्षीय केशव खड्कालाई प्रहरीले पक्राउ गरेको हो। स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कमल बजारको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार गर्दै खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दधिराम नेउपानेले बताउनुभयो। घरभित्रै महिलाको शव भेटिएपछि हत्या भएको हुन सक्ने भन्दै उनका श्रीमानलाई नियन्त्रणमा लिएको नेउपानेले बताउनुभयो। घटनाको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान अगाडि बढाएको अछाम प्रहरीले जनाएको छ। मृतक पवित्राका दुई छोरी र दुई छोरा रहेका छन्।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले छिमेक सेरोफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। जुम्लाको पारतासी गाउँपालिकाका स्थानीय बासिन्दा अझै पनि परम्परागत पानी घट्टको भरमा आफ्नो कुटानी पिसानी गर्न बाध्य भएका छन्। गाउँमा आधुनिक मिल नहुँदा साँझ बिहान छाक टार्नको लागि भए पनि त्यहाँका स्थानीयहरूलाई कुटानी पिसानी गर्न पानी घट्टको भर पर्नुपर्ने भएको हो। हिउँदको समयमा एक वर्षमा खोला भए पनि पानीको बहाव घटेपछि कुटानी पिसानी गर्न समस्या भएको स्थानीय महिला रमिला बुढाले बताउनुभयो। ठाउँमा विद्युत नहुँदा पनि आधुनिक मिल नभएर कुटानी पिसानी गर्न असहज भएको स्थानीय भीमबहादुर कामीले बताउनुभयो। गाउँमा 5 परम्परागत पानी घट्ट भए पनि पानी को अभावले अहिले नचल्ने अवस्थामा रहेका छन्। बिहान बेलुकी छाक टार्नको लागि भए पनि 2-3 दिनको बास बसेर घट्टामा अन्न पिस्न जानुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।
पार्टी एकता प्रक्रिया टुङ्गो लगाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो पनि वार्ता भएको छ। पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला दुई अध्यक्षबीच एक्लै एक्लै वार्ता भएको हो। वार्तामा के भयो भन्ने नखुलाए पनि दुवै पक्षले वार्ता सकारात्मक रहेको बताएका छन्। दुई अध्यक्षबीच आज पनि ओली र प्रचण्डबीच भेटवार्ता हुने र सहमति भए पर्सि पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता सन्देश दिने तयारी भएको छ। माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दावी गर्दै आएको छ भने ओली तत्काल अध्यक्ष छाड्ने पक्षमा नरहेको बुझिएको छ। पछिल्लो पटक ओली र प्रचण्ड दुई सह अध्यक्ष बन्ने प्रस्ताव छलफलमा रहेको छ।
7 प्रदेशमध्ये 3 प्रदेशले सबैभन्दा पहिला मुख्यमन्त्री तथा मन्त्रीहरू पाएको छ। मुख्यमन्त्रीसँगै दुईजना मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट शपथ लिएका छन्। मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता डोरमणि पौडेलले शपथ खाएको केही घण्टामा नै दुईजना मन्त्रीलाई पनि प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ खुवाउनु भएको हो। एमालेका प्रदेश सांसद केशव स्थापित, भौतिक पूर्वाधार विकास मन्त्री र माओवादीका तर्फबाट शालिक राम जमर कटेल आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नु भएको छ। तिनैजनाले पद तथा गोपनीयताको शपथ खाएसँगै कार्यभार समेत सम्हाल्नु भएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। 3-स्टार क्लब सिमरा गोल्डकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। सिमरा रङ्गशालामा भएको खेलमा पेनाल्टीमा सुदूरपश्चिम 11 4-2 हराउँदै 3-स्टारले अन्तिम 4 स्थान बनाएको हो। निर्धारित समयमा खेल 1-1 बराबरीमा सकिएपछि 3-स्टार र सुदूरपश्चिम 11 खेलाडीबीच विवाद पनि भएको थियो। प्रतियोगिताको विजेताले 551,000 रुपियाँ हात पार्नेछ।
र विश्व क्रिकेट लिग डिभिजन 2 केन्यालाई नेपालले 3 हराएको छ। जितका लागि नेपालले अन्तिम ओभरमा सङ्घर्ष गर्नु पर्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि 6 चाहिएको थियो। त्यस अवसरमा अन्तिम ओभरमा पहिलो बलमा रोहितले 2 बनाउनु भएको थियो, तर अन्तिम ओभरमा तेस्रो बल रोहित आउट भएपछि 1 2 मात्रै चाहिएको अवस्थामा नेपालका सम्पाल कामीले 2 लिएर नेपाललाई जिताउन सफल हुनुभयो। सम्पालले 5 नट आउट हुँदै 5 बनाउनुभयो। त्यसअघि पहिला ब्याटिङमा उत्रिनुभएका रोहित पौडेलले 86 बनाएर आउट हुनुभयो भने कप्तान फारस खड्काले 42 बनाएर आउट हुनुभएको हो। केन्याले दिएको केन्याले पहिला ब्याटिङ गरेर 50 ओभरमा 8 विकेट गुमाएर 177 रनको लक्ष्य दिएको थियो। यो खेलसँगै नेपालले अब खेल तालिकामा पुछारमा रहेको केन्यालाई पुछारमा रहेको छ भने नेपाल दोस्रो स्थानमा कायमले रहेको छ। छ टिम सहभागी प्रतियोगितामा शीर्ष दुईमा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने सम्भावना कायमै राखेको छ। नेपालले अब आफ्नो अन्तिम खेल भोलि क्यानाडासँग खेल्ने भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज महाशिवरात्रि पर्व मनाइँदै शिवालयहरूमा भक्तजनको घुइँचो सुर्खेतको लाठी कोइलीमा रहेको शिव मन्दिरमा दर्शनार्थीहरूको चहल पहल।
छ नम्बर प्रदेश सभाको सभामुखमा साईद्वारा शपथ ग्रहण। उपसभामुखको चुनाव फागुन 5 गते हुने।
प्रदेश नम्बर 6 र 7 का हिमाली जिल्लामा हिमपात, बाली सप्रने आसमा किसानहरू खुसी।
मुख्यमन्त्रीको सेवा सुविधा केन्द्रीय मन्त्री सरह, सचिवालयमा 12 जना कर्मचारी राख्न पाउने।
र विश्व क्रिकेट लिग डिभिजन 2 नेपालले केन्यालाई 3 विकेटले हरायो, विश्वकप छनौट खेल्न पाउने सम्भावना कायमै।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुनेछ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन विसी बिदा हुन्छौँ। नमस्ते।